موقع 18 سفر المظفر 1427 ہجری مطابق 17 مارچ سن 2006 عیسوی. تیسرا پارا سورہ عبث شریف. اعوذ باللہ من الشیطان الرجیم. بسم الله الرحمن الرحيم. عبس وتولى أن جاءه الأعمى. وما يدريك لعله يزكى أو يذكر فتنفعه الذكرى. أما من استغنى فأنت له تصدى. وما عليك ألا يزكى. وأما من جاءك يسعى وهو يخشى فأنت عنه تلهى. كلا إنها تذكرة فمن شاء ذكره. في صحف مكرمة مرفوعة مطهرة بأيدي سفرة كرام بررة. قتل الإنسان ما أكفره من أي شيء خلقه من نطفة. خلقه فقدره ثم السبيل يسره ثم أماته فأقبره ثم إذا شاء أنشره. كلا لما يقض ما أمره. فلينظر الإنسان الإنسان إلى طعامه أنا صببنا الماء صبا ثم شققنا الأرض شقا ثم شققنا الأرض شقا فأنبتنا فيها حبا وعنبا وقضبا وزيتونا ونخلا وزيتونا ونخلا وحدائق غلبا وفاكهة وأبا متاعا لكم ولأنعامكم فإذا جاءت الصاخة يوم يفر المرء من أخيه وأمه وأبيه وأمه وأبيه وصاحبته وبنيه لكل امرئ منهم يومئذ شأن يغنيه وجوه يومئذ مسفرة ضاحكة مستبشرة ووجوه يومئذ عليها غبرة ترهقها قترة أولئك هم الكفرة الفجرة صدق الله العظيم اللہ کی پناہ چاہتا ہوں میں شیطان مردود سے اللہ کے نام سے شروع جو بڑا مہربان نہایت رحم والا یہ سورہ عبث ہے اس میں ایک رکوع 42 آیت ہے 42 آیات ہے اس کے لیے 130 کلمے 130 ورڈ 533 حروف 533 میٹر یہ سورہ مکی ہے اس میں 3 خاص باتوں کا ذکر کیا گیا ہے سب سے پہلے چند آیات تک اہل مکہ کے غرور کو خاک آلود کر دیا گیا ہے اور ان کی مغرورانہ طبیعت کے مقابل میں ایک بہت ہی معذور کمزور قسم کے عظیم الشان صحابی کی ترجیحات یہاں فرمائی گئی. اس کے بعد پھر قرآن مقدس کی صحت حقانیت اور کلام من اللہ ہونے پر بہت ہی گہری اور واضح بڑی وزنی دلیل دی گئی. اور تیسری گفتگو جو ہے وہ یہ ہے قیامت اور قیامت کی ہولناکی, انسی اس کی منظر کشی, اور نیک بندوں اور برے بندوں دونوں کا امتیازی پہلو بیان کر کے سورت ختم ہو گئی. یہ بات ہے. آباسا ناراض ہو جانا, دو آدمی اگر بات چیت کر رہا ہوں یا کوئی کسی سے بات چیت کر رہا ہے, بیچ میں آ کر کے کوئی اگر بول پڑے اور اس سے کوئی چیز کا مطالبہ کرے اور اس کی پیشانی پر بل پڑ جائے, عربی میں اس کو آبس بولتے ہیں. دو آدمی بات کر رہے تھے, تیسرا آدمی آیا, اس نے چاہا کہ میری طرف توجہ کر لے اور بات کرنا شروع کیا. ارے بھائی ذرا ذرا میری سن لیجیے ذرا, تو ہوتا نہیں وہ چہرہ کے اوپر کا تھا ناراضگی کا خراب کر لگاتے ہیں, تو اس کا عربی میں عبس بولتے ہیں. بعض قرآن اس کو عبسا کے بجائے عبسا بھی پڑھا ہے, تعبیض ناراض ہو جانا. سیدی آیا ہے جو ترجمہ اس کا فرمایا تیوری چڑھائی ناراضگی, وتولى اور منہ پھیر دیا. کیوں؟ ان جاءہ الاعمى, اس پر کہ اس کے پاس وہ اندھا وہ نابینا حاضر ہو گیا. بات کیا تھی؟ سیدنا عبداللہ ابن ام مکتوم, اسلام لانے والوں میں جو سب سے پہلے یعنی اسلام کی ابتدائی تین سے لے کر کے پانچ سال کے درمیان جو اسلام لائے, ان کا درجہ اس امت میں بہت بلند ہے. اسی کو قرآن نے اپنی زبان میں وقت یقون الاولون من المهاجرین والانصار کے عظیم ترین سند سے نوازا ہے. بہت بڑی سرٹیفکیٹ, بہت بڑا سرٹیفکیٹ ہے یہ ان صحابہ کرام کے لیے. تو حضرت عبداللہ ابن ام مکتوم یہ آنکھوں سے معذور تھے, نابینا بلائنڈ تھے. ابن کثیر نے تفصیل میں بیان کیا کہ نبی کریم صلی اللہ علیہ وسلم مکہ مکرمہ کے بڑے بڑے قریشی جو تھے, اللہ قطبی نے لکھا ہے کہ صانعین و صحابین و قریش عتبہ و شیبہ ابن ربیعہ و ابو جہل ابن حشام و عباس ابن عبد المطلب و مجہ ابن خلف و ولید ابن نورینہ یدعوهم الى الاسلام رجاء ان يسلم بالاسلام عليهم مغيره, کہ بڑے بڑے قریشی جو ہے وہ عتبہ شیبہ یا ربیعہ کے دور میں بیٹھے ہیں, ابو جہل ابن حشام اور حضور کے چچا ابو عاص ابن عبد المطلب ابھی ایمان نہیں لایا تھا, سب بات عمیہ ابن خلف ولید ابن مغیرہ یہ سب لوگ حضور کے پاس بیٹھے ہوئے تھے اور اس بات کی خواہش میں حضور صلی اللہ علیہ وسلم نے مجھ سے گفتگو فرما رہے تھے, ان کو جی جتنا بلا رہے تھے. مقصد کیا تھا کہ چاہتی جب یہ لوگ ایمان لے آئیں گے تو ان کے زیر اثر جو لوگ ہیں وہ لوگ اسلام قبول کر لیں گے. اور حضور کا منشا ہمیشہ یہ ہوا کرتا تھا کہ لوگ زیادہ سے زیادہ ایمان لائیں. کوئی بھی قائد جو اپنی تحریک لے کر کے اٹھتا ہے تو اس کی تحریک کا سب سے بڑا مقصد یہ ہوتا ہے کہ اس کی تحریک مقبول عام ہو جائے. تو زیادہ سے زیادہ وہ کوشش کرتا ہے کہ پہلے بڑے بڑے لوگوں کو اس تحریک پر آمادہ کیا جائے, جب وہ قبول کر لیں گے تو چھوٹے طبقے کے لوگ خود بخود قبول کر لیتے ہیں. تو اب چونکہ یہ سنابیل قریش تھے, بڑے بڑے قریش کے بڑے بڑے لوگ تھے, حضور ان کو اسلام کی طریقے ترغیبات, حضور اسلام کے بارے میں بات کر رہے تھے, اسلام کی بھلائیاں خوبیاں آثرت وغیرہ کے تعلق سے باتیں کر رہے تھے. حضرت عبداللہ ابن ام مکتوم دونوں آنکھوں سے اندھے تھے. خدیجۃ الکبریٰ کے خالات بھائی, معبودات بھائی, تو ایک رشتے سے حضور کے تالے بھی ہوتے ہیں.
भाई अगर महमूदात भाई के हैसियत से रिश्ता देखा है तो सारे लोग ही नहीं होंगे। सैयदा फैजुल कुबरा उम्मत मुस्लिमा की वो अजीम तरीन मोहसिना हैं कि जिन्होंने इस्लाम की तरवीज फलाह बहबूद उसकी प्रोग्रेस और डेवलपमेंट के लिए सबसे पहले अपना पूरा सरमाया हुजूर के कदमों में डाल दिया था। या रसूलल्लाह आप भी इनका काम करें, जैसा नहीं खर्चे की जरूरत पड़ेगी आप फिक्रमंद ना होइएगा, ये पूरा खर्च कर दूंगी। वो है सैयदा फातिमतुल कुबरा उम्मुल मोमिनीन रज़ी अल्लाह तआला अन्हा, तो उनके मामूजात भाई दो आपके मौजूद थे, इस्लाम ला चुके थे। कुछ साहब कुछ हजरात मुफस्सरीन का कहना है कि यानी इस्लाम नहीं लाए थे, लेकिन इब्न कसीर ने यह बात लिखी है कि इस्लाम ला चुके थे, और इसकी मैं भी तर्जीह दूँ, इसकी वजह बता रहा हूं कि इस्लाम ला चुके थे। तो हुजूर इनसे बात कर रहे हैं, थोड़ा से उन्हें उम्मे मक्तूम तशरीफ लाए और दूर ही से कहने लगे या रसूलल्लाह वो जो आप पर नाज़िल हुआ है उसको मुझे बताइए, मुझे बताइए, मुझे सिखाइए। या रसूलल्लाह अल्लिमनी मिम्मा अल्लमकल्लाह, या रसूलल्लाह वो जो अल्लाह ने आपको सिखाया है मुझे भी सिखा दीजिए। एक कौल, दूसरा कौल ये कि बात लोगों ने कहा कि उन्होंने कहा तो या रसूलल्लाह अरशिदनी, मुझे उससे हिदायत दीजिए। तो जिन लोगों ने अरशिदनी कहा है वो इस बात पर दलील देते हैं कि अभी ईमान नहीं लाए थे, और जिन लोगों ने इस कौल को कबूल किया कि या रसूलल्लाह अल्लिमनी मिम्मा अल्लमकल्लाह, मुझे वो चीजें बताइए कि जो अल्लाह ने आपको सिखाया है, तो ये इस बात की दलील देते हैं कि इस्लाम ला चुके थे, कुरान सीखने आए थे। तो आंखों से माजूर थे, हजूर बात कर रहे हैं वहीं से, या रसूलल्लाह मुझे बता दीजिए वो चीज। हजूर ने तवज्जो नहीं फरमाई कि जब इनसे गुना करूंगा तो बता दूंगा इनको। फिर वहीं से बार 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 इसरा, तो हजूर को कुछ नागवार खातिर गुजर तो चेहरे पाक के ऊपर कुछ नाराजगी के असरात जाहिर हो गए। हुजूर उठे और अपने दौलत का देने तशरीफ ले गए। तो अल्लाह तबारक व तआला ने सूरह अबस शरीफ की आयतों को उठा, अबसा व तवल्ला अन जाअहु अल आमा, तवही चढ़ाई, नाराजगी का इजहार किया और मुंह फेर लिया। इस पर जो उसके पास वो नाबीना हाल हुआ, वमा इदरी करा अल्लाहु जज़्ज़ाका, और तुम्हें क्या मालूम शायद वो सुथरा हो, आओ यज़्ज़क करूं पतन पाया हो जिक्रा, या नसीहत दे तो उसे नसीहत फायदा दे। ये हजरत अब्दुल्लाह इब्ने मक्तूम की पहले शख्सियत को मुआवजा कर दूं, ये आज़िम शान सहाबी है, ईमान लाए और अस्सादिकून अव्वलून पहली वो जमात जिसमें लोगों ने ईमान कबूल किया था उसमें से हैं, और फिर पहला वो ग्रुप जिन्होंने मक्का मुकर्रमा से मदीने की तरफ हिजरत फरमाई उसके जुमरे में शामिल हैं। जब हजरत मुताबिब बिन उमैर रज़ियल्लाहु तआला अन्हु को हुज़ूर ने मदीने मुनव्वरा में कुरान मुकद्दस की तालीम के लिए भेजा और वो गए वहां पे मदीने मुनव्वरा में आपने कुरान पाक की तालीम देनी शुरू की, तो हजरत अब्दुल्लाह इब्ने मक्तूम एक रवायत के मुताबिक सात तशरीफ ले गए थे और हाफिज़े कुरान थी ये, तो ये भी तालीम देते थे। फिर अल्लाह के रसूल तशरीफ ले गए तो रमजान की जब फर्जियत हुई तो हुजूर ने इनको सेहरी के इंतहा पर जो आज़ान पढ़ी जाती है उसका मुअज्जिन मुकर्रर कर दिया। हज़रत बिलाल हबशी फजर की अज़ान पढ़ते थे और हज़रत अब्दुल्लाह इब्न मक्तूम मुंतहाए सहर ख़त्म सहरी की अज़ान पढ़ा करते थे। जब हज़रत अब्दुल्लाह इब्न उम्मे मक्तूम की अज़ान सुनाई पड़ जाती तो मदीने मुनव्वरा के लोग रोज सहरी खाना बंद कर दिया करते थे कि अब टाइम खत्म हो गया। इनकी ख्वाहिश थी कि जिहाद में जाएं, हुजूर से गुजारिशात की या रसूलल्लाह माजूर अगर के हूं लेकिन जज्बे जिहाद जज्बे शहादत दिल में लड़ाइयां ले रहा है, इजाजत दे दीजिए। तो अल्लाह तबारक व तआला ने इनके ताल्लुक से कुरान मुकद्दस में आयत करीमा उतारी और इन्हें छुट्टी मिली गई। प्रतिक्रम ने फरमाया इनके बारे में वो मोमिन बंदे जो किसी उम्र की बुनियाद पर जिहाद में हाजिरी की सआदत हासिल नहीं कर रहे हैं तो उनके लिए मुजाहिदीन के बराबर सवाब है उम्र की बुनियाद पर। चुनांचे ये रहे और बहुत काम किया। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इनको दो मरतबा मदीने मुनव्वरा में अपनी जगह पर नियाबत भी सौंपी है। क्या पंजाब में उन्होंने इतना बड़ा योजना आदमी जिसका कुछ नहीं है। हजूर दो बार जब बदबाद पे तशरीफ ले गए जिहाद फरमाने के लिए मदीने मुनव्वरा में अपनी जगह पर बिठा के गए और हजूर के सारे काम अंजाम देते थे। बहसियत गवर्नर नमाजें पढ़ाते थे, फैसले करते थे। कुछ दो मतलब बार लोगों ने तीन मतलब भी कॉल किया है। ये हजरत उमर फारूक के जमाने तक जिंदा है। जब वो ईरान में जंग साजिशिया हुई रवायत में आया हुआ है कि इनकी सूरत हाल ये थी कि जहाज का जज्बा शौक इनको एक कदर गालिब था कि ये जहाज में जाते थे और झंडा लेकर के खड़े हो जाते थे। दुश्मन की फौज इस्लामी फौज के बीच में खड़े हो जाते थे, कोई उनको हिला नहीं सकता था। चुनांचे जंग साजिशिया में यही हुआ। जंग साजिशिया ईरान की वो खौफनाक जंग थी जिसके बाद ईरान की कमर टूट गई। हजरत अब्दुल्लाह इब्ने मक्तूम रज़ी अल्लाहु तआला अन्हु इस्लामी परचम लेकर के बीच में खड़े रहे, हिल नहीं रहे थे। बड़ी घमसान की लड़ाई हुई है, उसी में शहीद हो गए। ये शरफ एजाज इनका है। चुनांचे एक बार हुजूर के पास आया, अर्ज़ किया रसूलुल्लाह अकेले हूं, घर बड़ा दूर है मस्जिद नबवी शरीफ से, दिल यही चाहता है कि पांच वक्त की नमाज मस्जिद में पढूं, लेकिन मुश्किलात कभी कभी हो जाती हैं। एक बार आ रहे थे रास्ते में, झाड़ियां थी तो वो किसी तरह से बस आपकी अड़बा का दामन किसी कांटे में उलझ गया, तो दिन तक उसमें परेशान रहे। तो उन्होंने पूछा क्या आजान की आवाज घर तक जाती, कहां जाती, कहा तो आया करो। तो ये हमारी नफ्स परस्ती का अंदाजा सहारे कराम में वहां मिले। फरमाया आजान की आवाज घर पर जाती, कहा जाती का तो आते। चुनान कहते उमर फारूक रज़ी अल्लाहु तआला अन्हु ने अपने जमाने में बैतुल माल से इनका वजीफा मुकर्रर फरमा लिया और एक खादिम दे दिया जो इनको मस्जिद में लाया करता था। ये बात है सब दुनिया में चुनान से आया हुआ है। इसमें रवायतों में के नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम इसके बाद जब यह आयत करीमा उतर गई तो हजूर अब्दुल्लाह इब्न मक्तूम के घर मक्का मुकर्रमा में उनके घर गए, बड़ा प्यार किया और उसके बाद से इतनी नवाजिशात फरमाते थे। अलावा कुर्तबी लिखते हैं काल सौरी पकान नबी सल्लल्लाहु अलैहि वसल्लम बाद इदा आ इब्न उम्मा मक्तूमी ينطقه الغاء ويقول مرحبا بمن اعتقني فيه ربي ويقول عن من حاجة واستقرف ونظيم تبرتين في غرتين من العقوبة कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस वाकये के बाद से जब इब्न उम्र मक्तूम को देखते तो अल्लाह अकबर अपनी चादर शरीफ उनके लिए बिछा दिया करते थे। ये देखिए और फरमाते थे कितना खूबसूरत जुमला है, मरहबा बिमन आतबनी फी रब्बी, चादर बिछा कर सोच फरमाते थे मरहबा मोस्ट वेलकम वो आदमी जिसके लिए अल्लाह ने मुझे ताज फरमाया है। ये फरमाया और जब जब फरमाते थे कि अगर कोई जरूरत हो तो कहो, जब तक भी कोई जरूरत कहे तो उसको फौरन पूरी कर दिया। ये है हजरत अब्दुल्लाह इब्ने उम्र मक्तूम। अब सवाल पैदा होता है कि गलती तो हजरत इब्ने उम्र मक्तूम ने की है और अल्लाह तबारक व तआला ने जो आयत करीमा उतारी है नाराजगी का इजहार हुजूर पर हो रहा है, इसकी वजह क्या है? कुछ लोगों ने इसमें यह कहा कि क्योंकि वो नाबीना थे, ब्लाइंड से देख नहीं पाते थे, इसलिए जो है उनकी गलती नहीं। अल्लाह बराबी ने इस सिलसिले में बड़ी प्यारी बात कही है। امام راضی نے فرماتے ہیں کہ اگر سے آنکھوں سے وہ معذور تھے مگر کانوں سے تو معذور نہیں تھے نا. کیا مطلب؟ اب جب دو آدمی تین آدمی بات کر رہے ہیں ایک اندھا آدمی اگر آئے تو یہ تو محسوس ہی کیا ہوگا اس نے گفتگو کے ذریعہ کسی سے بات ہو رہی ہے, تو اس کو انٹرفیئر نہیں کرنا چاہیے, ہے نا. تو اس کا جواب بڑا خوبصورت دیا ہے. اصل میں یہ بات جناب کے اندر رہی کہ ہم نے ایک واقعہ سنا ہوا اس پر جواب لینا چاہیے
کہ یہ اطاعت حضور پر نہیں ہے,
یہ حضور سے محبت ہے, یہ حضور سے محبت ہے. استاد اپنے کسی شاگرد پر جب ناراض ہوتا ہے تو ناراضگی ناراضگی نہیں ہے, دراصل محبت میں اور بہتری ہے اس سے, تو یہ اعتراض نہیں ہے. دوسرا جواب یہ دیا گیا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم پر اعتراض نہیں ہے بلکہ کفار مکہ پر اعتراض ہے, اس بنیاد پر کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے حضرت ابن ام مکتوم کی طرف توجہ نہیں فرمائی. مجھے بتا چکا ہوں میں, حضور خواہش مند تھے کہ یہ سارے کے سارے بڑے بڑے لوگ جو ہیں قریش کے یہ ایمان لے آئے, لیکن اللہ تبارک و تعالیٰ نے اس آیت کریمہ کو اتار کر کے یہ بات واضح فرما دی کہ جو دامن اسلام سے وابستہ ہو جاتا ہے اس کے مقابل میں اگر کوئی دوسرا غیر مسلم کتنا عظیم ہو, کتنا بڑا ہو, کتنا رجس ہو وہ, مگر اس غریب کے مقابل اس کی کوئی حیثیت نہیں ہے. یہ واضح کر دیا. یہ مکہ مکرمہ کے بڑے بڑے قریشیوں, تمہیں اپنے اوپر بڑا غرور ہے, تم اس کو سمجھتے ہو سمجھتے ہو کہ اسلام کو ہماری ضرورت ہے, ہم اسلام لائیں گے تو لوگ ہم کو دیکھ کر کے اسلام لائیں گے. نہیں نہیں, تم غلط سوچ رہے ہو, اسلام کو تمہاری ضرورت نہیں ہے, تم کو اسلام کی ضرورت ہے, تم اسلام قبول کرو تاکہ جہنم جانے سے بچ جاؤ. اس بنیاد پر اصحاب صفہ کی ترجیحات اس سے بتا چکتی ہیں. ایک اور جواب پیارا سا دیا, آباسا تھرڈ پرسن, اس نے تیوری چڑھائی, اس نے چہرہ پھیر لیا. اگر خطاب یوں ہوتا آبستہ بتملتا, اے رسول تم نے چوری چڑھا لی, تم نے چہرہ پھیر لیا, تو خطاب ڈائریکٹ ہوتا تو بات دوسری تھی. علماء فرماتے ہیں کہ یہ تھرڈ پرسن جس کو سیدہ غائب کہا جاتا ہے, سیدہ غائب سے خطاب کرنے سے اس سے حضور کی عظمت اور شان بتانی مقصود ہے. رمضان مبارک کی تراویح کے بعد جو تفسیر ہوتی ہے اس میں میں نے اس کا کئی جواب دیا ہے, اب ترجمہ میں کر رہا ہوں, ذرا توجہ کیجیے گا. آباسا وتولى عن جاؤنا, تیوری کرا لی, چہرہ پھیر لیا, پولائٹلی انداز, تیوری کرا لی, چہرہ پھیر لیا, پیار کے ساتھ محبت کے ساتھ, اسی لیے نا کہ وہ اندھا کیا دیکھے لگ رہے جاؤ, تیوری چڑھا لی, چہرہ پھیر لیا, لگو لے جا بدل لیا. اسی طرح کا الزام, یا ایها النبی و لما تحرم ما احل الله لك تبتغي مرضات ازواجك, سورۃ تحریم شریف 29 میں پارے میں 28 میں پارے بتا چکے ہیں, اے نبی تم نے اپنے اوپر ان چیزوں کو حرام کر کے جو اللہ نے تمہارے لیے حلال کی تھی, نہیں انداز بدل لیجیے گفتگو کا, میرے محبوب تم نے ان چیزوں کو اپنے اوپر روک لیا ہے, حرام کر لیا ہے, منع کر لیا جس کو اللہ نے حلال کیا تھا, انداز بدل دیجیے گفتگو کا, بولے جائے گا. چنانچہ وہ دھیان کے اندر تفسیر کی کتاب تفسیر الجان علامہ حقی رحمۃ اللہ تعالیٰ فرماتے ہیں کہ حضرت عمر فاروق رضی اللہ تعالیٰ کے زمانے میں ایک شخص اس کی آیت کو نماز میں پڑھا کرتا تھا, مسلسل پڑھتا تھا. حضرت عمر فاروق نے ایک آدمی بھیجا جا کر اس کو قتل کراؤ, وہ آئے اور اس کو قتل کر دیا. کیوں بھائی؟ قرآن پڑھتا تھا, سمجھ لیجیے قرآن پڑھتا تھا پھر بھی قتل کروائی دیا. آج کل اگر امریکن قانون ہوتا تو یہ ہوتا صاحب یہ دہشت گردی ہے. نہیں, عشق اور چیز ہے, ادب اور چیز. اس لیے ہم کہتے ہیں کہ ہمارا مذہب احترام رسالت میں بڑا حساس جذبہ رکھتا ہے, بہت حساس ہے احترام رسالت میں, بڑا اچھا بھی کوئی چیز برداشت نہیں. کیوں قتل کروا دیا؟ اس بنیاد پر کہ وہ منافق تھا, وہ اس لیے اس کو اس سورت کو بار بار پڑھتا تھا کہ اس کے کہنے کا مطلب یہ تھا کہ اس میں اللہ تعالیٰ نے رسول اکرم کو ڈانٹا ہے.
قرآن جو ہے میں آپ کو بتاؤں یہی کی صورت حال یہی کی کہ بعد سیاہ دن لوگوں نے یہ کہا کہ دیکھو سورہ عرب کے اندر اللہ نے رسول کو ڈانٹا ہے کہ نہیں ڈانٹا ہے. ان نوانوں کہنے والوں کی ڈانٹنا اور چیز ہوتا ہے اور پیار اور چیز ہوتی ہے. یہاں پہ ڈانٹا نہیں گیا ہے, یہاں پہ پیار کیا گیا ہے.
تو اب کریٹیفیکیشن اس کا یہ ہے کہ میرے محبوب آپ ان کی طرف متوجہ ہیں, ابن ام مکتوم کی طرف متوجہ نہیں ہو پا رہے ہیں, وہ تو پاکیزگی کے لیے آیا ہے. آپ اس کو جو چیز بتائیں گے اس سے فائدہ ہی ہوگا. اما من استغنى فانت له صلاح فانت له تصدى. وہ جو بے پرواہ بنتا ہے, یعنی یہ جو بیٹھے ہیں جن کو آپ سمجھا رہے ہیں, یہ کہتا ہے ان کا کہنا یہ کہ ہمیں اس کی ضرورت نہیں اسلام کی, اسلام ہمارا محتاج ہے. نہیں, وما عليك الا يزكى, اور تمہارا کچھ نقصان نہیں اس میں کہ وہ سترے نہ ہوں. اور وما من جاءك ایسا, اور وہ تمہارے حضور چلتا ہوا آیا, وہ یکشار ڈر رہا ہے, پان دار ہو پلا تو اسے چھوڑ کر آپ اور طرف مشغول ہوتے ہیں. کملا انہا تذکرہ, یوں نہیں یوں سمجھنا چاہیے. میرے محبوب اب فرق آپ محسوس کر لیں کہ یہ جو بیٹھے ہوئے ہیں ان کا نظریہ کچھ اور ہے, اور وہ جو چل کر کے آیا ہے اس کا نظریہ کچھ اور ہے. وہ آیا آنے والا اس کا مقصد کیا ہے؟ دین حاصل کرنا, پاکیزگی حاصل کرنا, دین کی اشاعت, اللہ کا خوف, اللہ کی خشیت, تقوی. اور یہ جو بیٹھے ہوئے ہیں یہ پولیٹیکل لوگ ہیں, یہ سیاسی لوگ ہیں, یہ مکے کی سیاست کو یہ لوگ چلا رہے ہیں. تو انہوں نے دین کو سیاست کا حصہ بنانے کی کوشش کی ہے. اس بنیاد پر آ کر کے آپ کے سامنے ایسی بات کر رہے ہیں, ریفیوز کر دیجیے ان کو. چنانچہ اس کا ذکر قرآن پاک میں دو جگہ آیا ہوا ہے. ساتویں پارے میں اللہ نے فرمایا ہے ولا تقربوا الذين يدعون ربهم بالغداة والعشي يريدون وجهه. ان لوگوں نے خواہش دائر کی تھی کہ یہ جو آپ پاس آ کے بیٹھتے ہیں نا, یہ لوگ یہ غریب قسم کے لوگ شاور نہیں لیتے, وہ نہیں کرتے, نہاتے نہیں, ان کے بدن سے بو پیدا ہوتی ہے, ان کو ہٹا دیجیے تو ہم آپ کے پاس بیٹھ کر کے باتیں سنیں گے آپ کی. اللہ نے منع فرما دیا, میرے محبوب ایسا نہ کیجیے گا, ایسا نہ کیجیے گا. یہی تو دین کی بنیاد ہے. یہ مغرور قسم کے لوگ یہ دین قبول کرنے آئے ہیں, یہ آپ کو استفاد کرنے آئے ہیں, یہ چاہتے ہیں کہ کسی بھی صورت اسلام کا کچھ نقصان ہو تاکہ یہ دور ہو جائے. غریب قسم کے لوگ ہم قریب نہیں آئیں گے, اکیلے ہو جائیں گے, یہ ان کی لوجک ہے. اللہ تعالیٰ نے فرمایا ہے ولا تقرب عینا کانہم تم موجودہ تم حیات الدنیا. تو یہ چاہتے یہ ہے کہ کسی صورت سے غریبوں کو آپ دور کر دیں, ان کو دور نہ کیجیے گا. یہ تو وہ لوگ ہیں نا کہ یہ اللہ صبح و شام اللہ کی رضا کے پیچھے پڑے ہوئے ہیں. تو اب فرق واضح ہو گیا کہ ان کے نظریات اسلام حاصل کرنا نہیں ہے بلکہ اسلام کو نقصان پہنچانا ہے. اور وہ جو آئے ہیں ابن مکتوم, ان کا نظریہ یہ ہے کہ اسلام حاصل کر کے, معلومات بڑھا کر کے میں دوسروں کو فائدہ پہنچا دوں, کچھ تو دن کی تبلیغ کروں گا. یہ فرق ہے دونوں کی طرف. فأنت عنه تلهى, تو اسے چھوڑ کر آپ دوسری طرف مشغول نہ ہو میرے محبوب. کلا انها تذکرہ, فتح فرماتے ہیں کہ یہاں تک فانتان ہو طلحہ تک جب آئے تھے کریم اتری تو حضور بڑے خوفزدہ تھے کہ کہیں اللہ ایسا تو نہیں کہ رب کریم مجھ سے ناراض ہو گیا ہو. مگر جب جبریل امین نے یہ تلاوت فرمایا کلا انہا تذکرہ تو حضور کو سکون ہو گیا کہ نہیں بلکہ یہ فہمائش ہے, سمجھانا ہے, اور ان غریب صحابہ کرام کو ترغیب دینا ہے کہ تاکہ یہ زیادہ سے زیادہ اسلام کے قریب ہو, اسلام سیکھیں, اور ان کے ذریعہ اسلام کی ترقی اور پروگرس ہو. اور اس کے بعد اب انداز بدل کر کے قرآن کی طرف کلا انہا تذکرۃ فمن شاء ذكر في صحف مكرمة مرفوعة مطهرة یوں نہیں یوں تو سمجھانا ہے تو جو چاہے اسے یاد کرے یعنی قرآن کو ان صحیفوں میں کہ عزت والے ہیں بلندی والے پاکی والے ایسوں کے ہاتھ لکھے ہوئے جو کرم والے بھلائی والے یہ کس کے لکھے ہوئے یہ قرآن یہ جو اتر رہا ہے یہ کہاں سے اتر رہا ہے قرآن میں کوئی شک کی گنجائش نہیں ہے اس کو جو بھی چاہے یاد کرتے یہ عظمت والے صحیفوں سے منتقل ہو رہا ہے لکھا جا رہا ہے لوح محفوظ سے لکھ کون رہا ہے بیائی سفرتن کے راؤن برابر ایسوں کے ہاتھ لکھے ہوئے جو کرم والے بھلائی والے ہیں فرشتے اس کو نقل کر رہے ہیں فرشتے اللہ تبارک تعالیٰ کے رحم سے لوح محفوظ سے اس کو لکھ کر کے منتقل کر کے آپ کی بارگاہ میں لا رہے ہیں ایک قول دوسرا قول یہ ہے کہ آپ کی بارگاہ کی تربیت یافتہ وہ صحابہ کرام ہیں کہ جو نیکی بھلائی تقوی بزرگی عظمت کی انتہا کو پہنچے ہوئے ان کے ہاتھ سے قرآن لکھا جا رہا ہے کتاب کے کلمہ سے ایک بات اور پتہ چلی وہ بات یہ پتہ چلی کہ جو کاتبین قرآن تھے جو قرآن پاک کو جن لوگوں نے لکھا ہے وہیں کرنے کے بعد حضور حکم دیتے تھے تم لکھ لو تم لکھ لو تم لکھ لو وہ لوگوں کی دیانت کی قرآن میں یہاں پہ قرآن نے اس کا یعنی ان کا رتبہ بیان کر دیا ہے کہ وہ جھوٹے نہیں ہیں ان پر تہمت نہیں ہے وہ غلط نہیں کرتے ہیں وہ اللہ کی بارگاہ سے وہ لوگ ہیں کہ براہ بہت ہی زیادہ نیک ہیں یہ لوگ ورنہ اگر یہ احکام نافذ نہ کیے جائیں نہ مانے جائیں تو قرآن پاک کا اعتبار ختم ہو جائے گا اگر یہ ثابت ہو جائے کہ قرآن کو کسی ایک شخص نے لکھا ہے جس کا عاجزہ کمزور تھا تو قرآن پاک کا اعتبار ختم ہو جائے گا کیا سمجھے آپ لوگ قرآن پاک کا اعتبار بالکل ختم ہو جائے گا چنانچہ ساتویں پارے میں اس کا ذکر آیا ہوا ہے ایک کاتب تھا وہ کس نے کیا کیا کہ اپنی طرف سے اسے کیا ہوتا ہے کچھ بڑھا دیا اور اس کے بعد پھر مرتد بھی ہو گیا اس کی سزا یہ اللہ نے دی کہ اس مرتد ہو گیا وہ اسلام سے پھر گیا وہ بڑھا دیا گیا تو یہ صحابہ کرام جنہوں نے قرآن پاک کو لکھا ہے ان کی عظمت ان کی پاکیزگی ان کی صداقت ان کے انصاف ان کی عدالت کی قسم کھائی جا سکتی ہے اسی لیے فرمایا گیا ہے اب صحابہ تو کلو معدول سارے صحابہ عادل ہیں اسی لیے فرمایا گیا کہ میرے صحابہ کو غلط لفظوں سے یاد نہ کرو صحابی کم نجوم بھی میرے صحابہ کو برے لفظوں میں یاد نہیں کرنا وہ ستاروں کی طرح ہیں ان میں جس کی بھی تم پیروی کرو گے ہدایت پر ہو گے یہ بات واضح ہو گئی یا تو فرشتوں کے ذریعے منتقل ہو رہا ہے نقل لکھا جا رہا ہے یا وہ مقدس جماعت صحابہ کرام کی جو وحی اترنے کے بعد اللہ کے رسول کے حکم کے مطابق اس کو لکھتی ہے اسی لیے قرآن پاک کی امانت اور اس کی حفاظت کا ذمہ اللہ تعالیٰ نے خود لیا ہے اور اس میں کسی طرح کی کوئی تبدیلی قیامت تک نہیں ہو سکتی ہے یہ قرآن نے خود چیلنج کیا ہے بات ختم ہو گئی قرآن کے بارے میں ان کے شکوک تھے کہ یہ قرآن کوئی جنات ہے ان کو پڑھاتا ہے کوئی اجنبی ہے ان کو بتا دیتا ہے وغیرہ وغیرہ بتا دیا گیا کہ لا ریب فی اس کتاب کے اندر کوئی شک کی جگہ باقی نہیں ہے کیوں اس لیے کہ لوح محفوظ سے مقدس فرشتوں نے اسے منتقل کیا ہے جو حضور کی بارگاہ تک آیا ہے اور پھر حضور کی بارگاہ سے جو صحابہ کرام اس کو نقل کر رہے ہیں وہ بھی بڑے مقدس اور پاکیزہ ہے لہذا اب شک کی کوئی گنجائش قرآن پاک میں باقی نہیں رہ گئی ہے پھر پیرائے رضا بدل جائے اور اب یہاں سے لے کر کے آخر تک قیامت کے تعلق سے گفتگو شروع ہو رہی ہے قتل الانسان ما اکفر من اجل شيء خلقه من نطفه خلقه فقدره ثم السبيل يسره ثم اماته فاقبره ثم اذا شاء انشره آدمی ہلاک ہو کتنا ناشکرا ہے اسے کس چیز سے بنایا گیا ہے اللہ نے اس کو کائن سے بنایا ہے کس سے بنایا ہے پانی کی بوند سے ان سے پیدا فرمایا پھر اسے طرح طرح کے اندازوں پر رکھا پھر اسے راستہ آسان کیا پھر फिर उसे मौत दी, फिर कब्र में रखवाया, फिर जब चाहा उसे बाहर निकाला। एक इंसान की जिंदगी का पूरा नक्शा कुरान ने इन्हीं चंद हरफों में बयान फरमा दिया है। किस चीज से इंसान पैदा किया? पानी की बूंद से, सभी जानते हैं। अल्लाह ने इसे पैदा किया, खलकहु फकद्दरहु, तो बहुत ठीक ठाक पैदा किया। इस मफहूम को कुरान ने कई जगह और बयान फरमाया, इससे पहले तशरीह कर चुका हूं मैं। बड़ा ठीक ठाक पैदा किया। देखें, आदमी के कद के मुताबिक उसकी लंबाई हाथ पैर की होती है। क्या ऐसा है कि आदमी 3 फीट का हो और उसका हाथ 5 फीट का हो? क्या ऐसा है कि आदमी 3 फीट का हो, चेहरा उसका जो है वो जो है 270 डिग्री का हो और आंख उसकी जो है वो 90 डिग्री बन जाए? पैदा किया फकत दरहू, तो बहुत ठीक ठाक रखा है, खुद निखरता महसूस हो रहा है। आप देखते हैं अल्लाह ताला कुदरत के काबिला चेहरे यानी वजूद इंसानी में एक ही चीज हर बदन में है, कि किसी के बदन में कोई चीज ज्यादा नहीं है। नाक, आंख, हाथ, पैर, आंख, उंगलियां, नाखून, बाल, दाढ़ी, मूंछ, कान, सब कुछ वही है। लेकिन हुस्न की मुख्तलिफ जिम्मे आप देख लीजिए, ये कौन कर सकता है यार? सोचने का मकाम खुदा की कसम है। किसी ने कहते हैं कि अल्लाह ताला की जात पर इंसान अगर अपने बारे में सोचे, अल्लाह की जात पर उसका वजूद खुद दलील बन जाए कि हाँ, कोई ऐसी अजीम जात है जिसने हमें पैदा किया, वो हमारी खालिक है। फिर क्या किया? सम्मत सबील अयताहू फकदरहू का एक माना और भी होता है कि उसने तुम्हें पानी की बूंद से लेकर के पैदाइश के मरहले तक कितने मरहलों से गुजारा है। कभी तुम पानी का खतरा, कभी बना हुआ गोल, कभी लोथड़ा, कभी सख्त किस्म का गोल, फिर हड्डियां, फिर पत्थे मसल्स वगैरह पैदा हुए, फिर रूह डाली गई, फिर तुम 9 महीने के बाद अपनी माँ के पेट से पैदा हुए, कितने मराहल से गुजरे हो तुम। सम्मत सभी रयत साहू, फिर उसे रास्ता आसान किया। उलमा ने इसमें इस कौल में बड़ी तशरीहात की है। एक कौल ये बताया है कि उसके लिए जिंदगी गुजारने के रास्ते आसान कर दिए। अब अंदाजा लगाइए, ये मिट्टी आदमी खाए मर जाए, मिट्टी खाना आराम है, आदमी खाए मर जाए, मगर कितनी कुदरत कामिला उसकी है कि इसी मिट्टी से हमारी गुजारा फराहम करता है। आगे आ रही बात, इसी मिट्टी से हमारी गुजारा फराहम करता है। वो दूसरा कौल नकल किया है कि उसने पैदाइश को मां के जरिया बच्चे की पैदाइश को आसान कर दिया, कि बच्चा अपनी मां के पेट से जन्म लेता है, आसानी के साथ पैदा हो जाता है। यूं तो वो झटका पैदाइश का जो मां को लगता है वो मां ही जान सकती है, लेकिन पैदाइश को उसने आसान कर दिया है। ये कौन करता है? एक कांटा पैर में चुप जाए, उसको खेच दिए तो आदमी चीख मार दे, और बच्चा अपनी मां के पेट से पैदा हो रहा है तो मामूली बात नहीं, कितने आसान किया है। सम्मत सभी रहता। फिर क्या किया उसने? सम्मत रूपा अकबरा, फिर एक मुअज्जमा मुद्दत तक इंसान जिंदा रहा, जिंदगी गुजारता रहा, फिर मर गया, उसको कब्र में डाल दिया गया। देखें किस कदर लॉजिकल तरीके से कुरान अपने दावे को साबित कर रहा है। उनका एतराज था ना कि मौत के बाद दोबारा जिंदगी नहीं। तुम अनाथ रहो, पाप करो, मौत दिया अल्लाह ने, फिर वही अल्लाह ने कब्र में उसको दफनवा दिया, दफन कर दिया गया। अब उसके बाद क्या है? तुम इज़ाशा अंशरा, फिर जब चाहेगा उसी कब्र से उठाएगा उसको। दलील ये कुरान। अब दलील अंशरा की दलील अब आगे आ रही है। अपनी कब्र से उठाएगा, कैसे उठाएगा? दलील बना फरमाइए। कल्ला लम्मा यक्दी मा अमरहु फलयंजुर इंसान इला तआमिहि अन्ना सबबना अल्मा सब्बा थम्मा शफ़क़ना अल-अर्ध शक्का फ़अंबतना फ़ीहा हब्बन व इनबन व क़ज़बन व ज़ैतूनन व नखलन व हदायिक़ गुलबन व फ़ाकिहतन व अब्बन मताअ लकुम व लिअन्आमिकुम। यहाँ तक दलील दी गई है। दलील वाला फरमाइए कि कैसे उठाएगा कब्र से? कोई नहीं, उसने अब तक पूरा ना किया जो उसे हुक्म हुआ था। तो आदमी को चाहिए कि अपने खानों को देखे कि हमने अच्छी तरह पानी डाला, फिर जमीन को खूब चीरा तो उसमें उगाया अनाज और अंगूर और चारा और जैतून और खजूर और घने बागीचे और मेवे और घास। यहाँ दूब लिखा हुआ, दूब हमारे यहाँ इंडिया बोले जाने वाले हरी किस्म की एक घास होती है, बड़ी सॉफ्ट होती है, जमीन पर फैलती है, बड़ी आरामदेह होती है, जिसको दूब कहते हैं। क्यों? मताल लकु बोले नाम हुकुम, तुम्हारे फायदे के लिए, तुम्हारे चौपाल के फायदे के लिए। तो देखें तो उनको कैसे फायदा समझाएगा सब उससे दलील देगी, कैसे कि देखो तुमने देखा होगा ए दुनिया वालों, ए अहले मक्का, तुम्हारा काम माशाल्लाह खजूरों के बागात लगाना है, अच्छी फसलें पैदा कर लेते हो बाल बाल के लिए बताए वगैरह में, तुमने कभी गौर किया इसको कि वही रब्बे करीब इसी जमीन के सीने से कितनी नेमतन चीन करके बाहर निकालता है। जमीन के ऊपर कुछ भी नहीं, उसने आसमान से बारिश बरसाई, सब गुण कहते हैं तेज बारिश जो जमीन में दर्द हो जाएगा, फिर बारिश उतरी जमीन का सीना फाड़ दिया उसने। आपने देखा होगा जो बीज जमीन से निकलता है वो कैसे निकलता है, जमीन में बीज डाला गया, जब वो बीज अपनी नन्ही को ओपनों के साथ निकलता है तो जमीन के सीने को फाड़ करके निकलता है, बड़ा नाजुक होता है, बड़ा नरम, बड़ा सॉफ्ट होता है, ऐसे दबाइए तो पानी की बूंदें उससे निकल के खत्म हो जाएगी, लेकिन उसकी कुमत का अंदाजा लगाइए कि उसकी कुमत जमीन के सीने को फाड़ देती है। फिर क्या कहा, काम बचना पिया हब्बा, तो उसे तो ये दाने उगाए हैं उसने, सीड हब्बा सीड अनाज, और उसी से तो उसने अंगूर उगाया है, इतने बड़े बड़े दर बेल अंगूर की, उसी से तो उसने चारा पैदा किया है जानवरों के खाने का, ये जैतून का इतना बड़ा दर, ये खजूर के तनावर दर, ये घने खूबसूरत किस्म के बाद तरह तरह के मेवे जमीन तो पैदा किए गए हैं, ये तभी नियमतें तुम खाते हो, तो बताओ ये नियमतें तुमको कैसे मिली है, क्या ऐसी जमीन पर रखी हुई थी, जमीन का सीना फाड़ा नहीं हुई होगी। तो जिस तरह से इन नियमों को अल्लाह तबारक व तआला इन अनाजों को इन दानों को अल्लाह जमीन के सीने को फाड़ करके दोबारा जाहिर कर देता है, सम्मा इजा शाह अनशरफ, ऐसे ही तुमको दोबारा तुम्हारी खबरों से जाहिर कर देगा वो। नहीं क्योंकि उनका इनकार था ना कि नहीं मौत के बाद कुछ नहीं होता है, आदमी मर गया खत्म हो गया। इस ताल्लुक से बड़ी तौजीहात फरमाई है उलमा ने इस सिलसिले में, ये देखें कहते हैं कि मतलब इंसान इंसान हिला को इससे मुराद, इस किस्म के जुमले जहां भी कुरान में आए हुए हैं उससे इंसान से मुराद कुफार है। यहां जो जिक्र किया गया उसके ताल्लुक से अल्लामा कुतुबी रहमतुल्लाह फरमाते हैं कि आयत करीमा उतरी है ये उतबा के बारे में, उतबा एक बहुत बड़ा दुश्मन इस्लाम था और या अबू लहब का बेटा था, यानी आप यूं कह सकते हैं, खैर वो नस्बत बयान नहीं करनी चाहिए, बहरहाल चूंकि रिश्ता है या आप कह सकते हैं कि हुजूर का चचेरा भाई था ये, समझा आपने। चुनांचे अरे लुअना उतबा हैसु कफ़रा बिल्कुरान वदा अलैहि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़क़ाल अल्लाहुम्मा फ़ल्लित अलैहि कल्बका अफ़ज़ल ग़ाज़िरा। ये उतबा पहले ईमान लाया और उसके बाद फिर मुर्तद हो गया, इसके ताल्लुक से आया हुआ है कि हुजूर के ऊपर इसे थूक दिया था, किसी को तो ये है अल्लाह के रसूल ने इसके लिए दुआएं हिलाकत फरमाई, ये अल्लाह इसके ऊपर गाजरा के शेरों में का एक कुत्ता इसके ऊपर मुसल्लत फरमा दे, गाजरा गेरे का नाम। चुनांचे ये तजारत करने के लिए निकला चला जा रहा था, हुआ ये कि रास्ते में जब इसको सुनाई पड़ गया कि मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम ने मेरे लिए बदवा की है तजारत के लिए निकला, तो अबू लहब की सूरत हाल ये हो गई थी कि वो जो है बड़ा खौफजदा रहता था, बहुत खौफजदा। जब ये लोग कहीं कयाम करते थे तो उतबा को लोगों के बीच में सुलाया करता था और लोग पहरा देते थे। चुनाव से मुकाबला में पहुंचे लोग रात को सोए तो उसने जो है वो लोगों को मतलब तब भी कर दी कि देखो भाई रात को पहले देते रहना ताकि कहीं कुछ शेर ना जाए। चुनांचे पहले देने वाले सो गए, रात को शेर आया, सबके मुंह को सूंघता चला जा रहा। उसके बाद जब उतरा के मुंह को सूंघा, फाड़ करके चला गया। अल्लाह के रसूल की दुआएं हिला कर हुजूर, जिसके लिए दुआ फरमा दे उसकी जिंदगी की कोई कीमत बयान नहीं कर सकता है, और जिसके लिए दुआ हिलाकत फरमा दे उसकी बदनसीबी की दुनिया में मिसाल पेश नहीं की जा सकती है। इसीलिए मेरा एक जुमला है इस ताल्लुक से कि हुजूर के जमाने मुबारक के सहाबा से ज्यादा कीमती दुनिया में इंसान नहीं मिलेंगे आपको, और उस जमाने से ज्यादा बदतर काफिर नहीं मिलेंगे आपको। कि हुजूर की हुई बात की ज्यारत की उसके बावजूद भी इस्लाम नहीं लाए, तो उससे बड़े बदबख्त और सियादिल नहीं हो सकता है। तो अब बता दिया कि देखो तुम्हें इतनी चीजों की तुम्हारे लिए अल्लाह तबारक मताला ने तौलियात फरमाई, तो ये क्या है कि मताल नकुम अनाम नकुम, ये तुम्हारे लिए भी है और तुम्हारे चौपायों के लिए, तुम भी इससे खाते हो, तुम्हारे चौपाए भी इससे फला पाते हैं, जिंदगी गुजारते हैं। ये सब कुछ देखने के बावजूद भी तुम आखिर तुम्हारे जवाब में हो क्या गया है मक्का कि तुम मौत के बाद उठाए जाने पर ईमान नहीं ला रहे हो, कितनी दलीलों को दी जा रही, कितने तरीके से तुमको समझाया जा रहा है। बात खत्म हो गई यहां। अब कयामत की कैफियत जान करके सूरत पर फैजा जाफातु जब नकी। अब ये बड़ा हौलनाक मंजर है। वह उम्मी व अबी व खाहिबती ही व बनी لكل امرئ منهم يومئذ شأن يغنيه। फिर जब आएगी वो कान फाड़ने वाली चिंगार, साखा, बड़ी खौफनाक आवाज, उस दिन आदमी भागेगा अपने भाई और मां और बाप और बीवी और बेटों से, उनमें से हर एक को उस दिन एक फिक्र है कि वही उसे बस है। कयामत की हौलनाक, कोई किसी को नहीं पूछेगा, या फिर रोल मारा भागेगा ये देखकर कि ये भागेगा, आराम उससे कुछ सवाल करेगा। चुनांचे हादी इस ताल्लुक से बहुत ज्यादा वजाहत के साथ बयान फरमाई गई है। बच्चा अपनी माँ के पास पहुंचने का बोलेगा, तुम मुझे दुनिया में इतना प्यार करके दिमाग हो, आज मेरी एक नेकी कम हो गई, उधार दे दो। माँ कहेंगे बाग यहां से, मैं तो खुद अपने में पड़ी हुई हूं, जाके और जवाब मायूस हो जाएगी, कोई किसी काम नहीं। ये सूरत हाल होगी। अपनी बीवी, अपनी शरीर की हयात जो जिंदगी की अहम तरीन साथी होती है, शौहर उसे और वो शौहर जो दोनों एक दूसरे के साथ देख करके हर दर्जा वहशत महसूस कर बैठा देंगे वहां से, भाई 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 बहन, कोई किसी के साथ काम नहीं आएगा। ये सूरत हाल। अब अंदाजा लगाएं अगर कोई साथ काम आने वाली है तो कौन है। किसी को हजरत हसन बरेली रज़ियल्लाहु अन्हु की शायरी में लिखा हुआ है, कहेंगे और नबी इज़हबू इला गैरी, मेरे रसूल के लब पर अना लहा होगा। अजीज बच्चे को जिस पर हम तलाश करें, खुदा गवाह यही हाल आपका होगा। हर नबी कहेगा किसी और के पास चले जाओ भाई, आज मेरा तो अपना मामला खुद ही बड़ा तंग है। तो सब दूसरे के पास भगाएंगे, मगर हुजूर की शान करीमी ये होगी, बेकरार होंगे हमारे लिए, हम गुनहगारों के लिए बेकरार होंगे। मुसलमान अगर अपने नबी के एहसान को पहचान जाए ना, तो खुदा की कसम जान कुर्बान कर देगा। ये सहाबा ने इस लज्जत को हासिल किया था, उनके बाद ताबईन तबे ताबईन ने भी हासिल किया। आज का दौर बड़ा इंसाफी दौर है, बड़ा तनज्जुल का दौर है। इसलिए अब तो जो कुछ भी है वो सिर्फ दिखावा नमूद आर्ट है और कुछ नहीं, हकीकत से कोई ताल्लुक नहीं, कोई ताल्लुक नहीं होते। उस वक्त भी आपकी शान करीमी होगी, कभी हौज़े कौसर पर, कभी मीज़ान पर, कभी पुरसरात पर, कभी हिसाब की जगह पर। अब अंदाजा लगाएं उम्मत का हाल ये कि सारे नबियों की जितनी उम्मत होगी उसका आधा हश्र के मैदान में हुजूर की उम्मत होगी, تو سارے نبی اپنے اپنے امتیوں کے ساتھ جو ہوں گے ہوں گے, حضور اکیلے آدھے حشر کے امتیوں کے ساتھ ہوں گے, کہاں کہاں جائیں گے؟ اللہ کیا صورت حال ہو. مگر اس کے باوجود بھی کسی کو مایوس نہیں کرنا, کسی کو مایوس نہیں. جتنا بھی حضور کا کلمہ طیبہ پڑھا لا الہ الا اللہ محمد رسول اللہ اور اس کے شرطوں کو پورا کیا ہے, کتنا بڑا سے بڑا مجرم اور گنہگار ہو سب کی شفاعت فرمائیں گے. شفاعتی من امتی لاہل کبائر حدیث, میری شفاعت میری امت کے گناہ کبیرہ کرنے والوں کے لیے, یہ اعزاز اور کسی کو حاصل نہیں. لیکن افسوس یہی ہے کہ وہ لوگ جن کی عقلیں ماری جا چکی ہیں وہ اس احساس اور احسان دونوں کو نظر انداز کر کے خدا جانے کیا کیا کہتے رہتے ہیں. اللہ ان کی عقل کو ہدایت دے اور کیا. تو اب صاحب نہ کوئی بات کسی بیٹے کے کام آئے گا اور نہ کوئی بیٹا کسی بات کے کام آئے گا. حدیث پاک میں آیا ہوگا اللہ کو اتنے نے جو فرمایا ہے کہ ہمیں صحیح مسلم شریف کے حدیث عائشہ رضی اللہ عنہ قالت سمعت رسول الله صلى الله عليه وسلم يقول يحشر الناس يوم القيامة فصاعدا وعراتا غزلا غرلا قلت يا رسول الله رجال ومن صعد اليمن وبعضهم الى بعض قال يا عائشة الأب أشد من أن ينظر بعضهم إلى بعض. أظن فرمى قيامة كذب لوگ ننگے بے لباس اٹھائے جائیں. حضرت عائشہ نے کہا یا رسول اللہ اور اب مرتب ہوئے مرتب ارض کیا رسول اللہ تو پھر کیا صدر کی جگہ اس وقت چھپائی نہیں جائیں گی؟ حضور نے فرمایا اے عائشہ تمہیں معلوم ہے حشر کا میدان کیا ہوگا, حشر کی ہولناکی اتنی خوفناک ہوگی کہ کسی کو کچھ خیال بھی نہیں ہوگا. قرآن میں اسی کو سورہ حشر شریف میں بیان فرمایا ہے وَتَرَى النَّاسَ سُكَارَى وَهُمْ بِسُكَارَى. تم دیکھو کہ لوگ نشے کی صورت میں, نشے میں نہیں ہوں گے, عذاب الہی کی گرفت ان کو پاگل بنا چکی ہوگی. اس کے بعد اللہ بچائے اپنے حبیب کا صدقہ عطا فرمائے, نبی عطا فرمائے. ہاں اب دو گروہوں کا ذکر ہو رہا ہے, وجوہ یومئذ مسفرہ واحقۃ مستبشرہ. ایک گروہ ہے کتنے چہرے اس دن روشن ہوں گے, ہنستے خوشیاں مناتے حشر کے میدان میں, جہاں لوگوں کے نفسی نفسی کا عالم ہوگا کتنے چہرے ایسے ہوں گے جو تر و تازہ ہوں گے. اسی کو کہا گیا نا وہ جو ہمارے دن نہ برا الا ربها ناظرا تر و تازہ حساس بشاس روشن خوبصورت اپنے رب کے پاس دیکھ رہے ہوں. یہ کون لوگ ہوں گے؟ یہ وہی لوگ ہوں گے کہ جن کے نعمہ اعمال میں یا تو گناہ نہیں اور گناہ تھا تو سچی توبہ کر کے انہوں نے پاک کر لیا ہے, اللہ کے عوامر اور غواہی کے اوپر بھرپور عمل کیا ہے. یہ وہی لوگ ہیں. ایک روایت میں ایک بڑی اچھی بات بیان فرمائی صلی اللہ علیہ وسلم نے اس تعلق سے کہ نہیں انہوں نے اللہ تعالیٰ نے بیان فرمائی ہے کہ بھاگنے کا مطلب کیا ہے کہ دیکھ کے بھاگے گا. بھاگنے کا مطلب یہ ہے کہ مقدمات پیش کیے جائیں گے, بیٹا رب کریم کے حضور فرمائے کہے گا اے اللہ یہ میرا باپ ہے, اس نے مجھ کو حرام غذا کھلا کر کے پرورش کی تھی, اس کا حساب اس کے لیے. توجہ چاہتا ہوں کتنی ذمہ داریاں نبھائی گئی تھی. یہ معاملہ ہوگا. تو اب ایک گروہ تو یہ ہے, فرمایا گیا کہ وہ کون گروہ ہوگا جو راتوں کو عبادات کیا کرتا ہے, اس لیے راتوں کی عبادت کی بڑی فضیلت آئی تھی. اور دوسرا گروہ کون ہوگا؟ وجوہ یومئذ علیہا غبرہ ترہقها قطرة. اور کتنے چہرے کتنے منہ اس دن گرد پڑی ہوگی, ان پر سیاہی چل رہی ہوگی. کسی کو قرآن نے اور بھی جگہ بیان فرمایا ہے کہ ان کے چہرے پر القطرے کی سیاہی چڑھا دی جائے گی. ایک جگہ فرمایا گیا تلفا وجوہم النار, جہنم کی لپٹ ان کو سیاہ کر رہی ہوگی. ایک جگہ فرمایا گیا کلما نَعُدَتْ جُنُودُهُمْ بَدَّلْنَاهُمْ جُنُودًا غَيْرَهَا. ایک خال گنے گی دوسری خال چڑھے گی, گنے گی چڑھے گی, گنے گی چڑھے گی, اللہ تعالیٰ بچائے. یہ کون لوگ ہیں؟ اولئک هم الکفرۃ الفجرۃ, یہ وہی ہے کافر بدکار. اس آیت کے دونوں آیت کریمہ سے اہل سنت و جماعت کا ایک مسلک واضح ہو گیا. مسلک یہ ہے کہ گنہگار مسلمان کتنا بھی گنہگار ہو کافر نہیں ہوتا ہے, کافر نہیں ہوتا ہے. کفر ایمان سے الگ چیز ہے اور اسلام ایک الگ چیز ہے. بس صاحب یہ سورت مکمل ہوئی. اللہ صلی اللہ علیہ وسلم سے کریم میں نے جو کچھ عرض کیا ہے, اگر تلاوت و تفسیر میں کوئی غلطی ہوئی اسے معاف فرما. قرآن پاک کی برکتوں سے ہمیں دنیا اور آخرت سے نواز دینے والی کو اللہ, بے شک ہم اس لائق نہیں ہے کہ تیری نعمتوں کا حصہ پا سکے, مگر تو ارحم و راحمین ہے. ہم مجرم و سیاکار تیری نعمت اور تیرے حبیب کے وسیلے سے عرض کرنے والے ہیں کہ اللہ ہم سے راضی ہو جا اور حشر کی ہر مشکل کو ہمارے لیے آسان فرما دے. وصلی اللہ تعالی علی خیر خلق اللہ و علی سیدنا مولانا محمد و علی اصحاب اجمعین برحمتک یا ارحم الراحمین. لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم.